बाल बाटिकाको एउटा अर्को श्रृंखलामा सम्पूर्ण भाइ बहिनीहरूलाई धेरै धेरै स्वागत छ। आज सोमबारको बाल बाटिकामा हामीले तिमीहरूका लागि भनेर प्रेरणादायी प्रसंग, गीत अनि एउटा कथा सुनाउने गर्छौं। आजको कार्यक्रममा प्रेरणादायी प्रसंग अन्तर्गत सन् 1972 भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार जित्न सफल जोन रबर्ट स्क्रिफरका बारेमा तिमीहरूलाई प्रेरणादायी प्रसंग सुनाउँछौ। त्यस्तै गरी भाले बोल्यो शीर्षकको एउटा कथा सुनाउँछौ भने एउटा गीत त छँदैछ। कार्यक्रमको शुरूआतमा जोन रबर्ट स्क्रिफरका बारेमा तिमीहरूलाई प्रेरणादायी प्रसंग सुनाउँछु। यसलाई हामीले लिएका छौं भौतिक शास्त्रका नोबेल पुरस्कार विजेता शीर्षकको पुस्तकबाट र यसलाई लेख्नु भएको छ हरिहर पौडेलले। जोन रबर्ट स्क्रिफरको जन्म अमेरिकाको इलिनोइस राज्यस्थित ओक पार्कमा 31 मे 1931 भएको हो। भाइ बहिनीहरू, उनका पिता माता जोन र लुइस एन्डरसन स्क्रिफर थिए। सन् 1940 उनको परिवार न्यूयोर्कको मासाचुसेमा र त्यसको 7 वर्षपछि फ्लोरिडा बसाइसरी जुस उत्पादनमा सक्रिय भए। भाइ बहिनीहरू, जोन रबर्टले सन् 1949 फ्लोरिडाबाट स्नातक उत्तीर्ण भएपछि मासाचुसे प्राविधिक संस्थानबाट 2 वर्ष इलेक्ट्रिकल इन्जिनियरिङ पढे। त्यसपछि उनको रुचि भौतिक शास्त्रतर्फ मोडियो। भाइ बहिनीहरू, उनी इलिनोइस विश्वविद्यालयमा भर्ना भएपछि जोन वार्डिनसँग अनुसन्धानमा सहभागी भए। शुरूमा उनले अर्धचालकको सतहमा विद्युतीय संवहनसँग सम्बन्धित समस्याहरूमा कार्य गरे। तेस्रो वर्षमा पुगेपछि उनले आफ्नो विद्यावारिधिका लागि शोधको शीर्षक अति सुचालकताको सिद्धान्त छाने। शोधको निर्देशन जोन वार्डिन र लियोन कुपरले गरेका थिए। भाइ बहिनीहरू, उनीहरू तीनजनाको संयुक्त अध्ययनले महत्वपूर्ण नतिजा प्रकाशमा ल्यायो। त्यस बेला विश्वविद्यालयमा अफिस कोठा कम भएकोले वार्डिन र कुपरले एउटै कोठामा काम गर्थे। दुईजना महान सिद्धान्तकारको नियमित सम्पर्कमा रहन पाएकाले स्क्रिफरको शोध उच्च कोटीको हुन पुग्यो। वार्डिनले अति सुचालकता 3 महत्वपूर्ण कुराहरूको कारणले हुनुपर्छ भन्ने कुरा निकाले। ती हुन् इलेक्ट्रोन बीचको शक्तिको तह अलग अलग हुनु, धातुको स्फटिक प्रकम्पित हुँदा तीसँग इलेक्ट्रोनले प्रतिक्रिया गर्नु र अवस्था परिवर्तन हुँदा सबै इलेक्ट्रोनहरू एकै दिशामा समान रूपले गतिमान हुनु। यसमध्ये पहिलो कुरालाई व्याख्या गर्ने क्रममा कुपरले कुपर जोडीको धारणा विकसित गरे। वार्डिन र कुपरले यसलाई 2 इलेक्ट्रोन भएका वस्तुदेखि धेरै इलेक्ट्रोन भएका वस्तुहरूसम्म परीक्षण गरेर हेरे। त्यही समयमा जोन वार्डिन सन् 1956 नोबेल पुरस्कार ग्रहण गर्न स्टकहोम गएपछि स्क्रिफर र कुपरले शोध जारी राखे। स्क्रिफरले यसै बीचमा तथ्याङ्क शास्त्रको प्रयोग गरी कुपर इलेक्ट्रोन जोडाको व्याख्या गर्न सक्षम भए। त्यसपछिको 1 महिनाभित्रै उनीहरूले प्रयोगात्मक रूपमै अति सुचालकताको सिद्धान्तको कारणहरू सहित व्याख्या गर्न सफल भए। भाइ बहिनीहरू, उनीहरूको यो सिद्धान्तलाई बीसीएस अति सुचालकताको सिद्धान्त भनिन्छ। यही कार्यका लागि जोन रबर्ट स्क्रिफरलाई सन् 1972 नोबेल पुरस्कार संयुक्त रूपमा उनका गुरूहरू जोन वार्डिन र लियोन कुपरका साथमा प्रदान गरियो। स्क्रिफरले यी सबै कुराहरूलाई समेटेर अति सुचालकताको सिद्धान्त नामक पुस्तक प्रकाशित गरे। उनले विद्यावारिधिपछि बर्मिङ्गम विश्वविद्यालय र निल्स बोर संस्थानमा रही त्यही विषयमा शोध कार्य गर्न थाले। उनका शोधका अन्य विषयहरूमा मिश्र धातुको सिद्धान्त, फेरो चुम्बकत्व र सतह भौतिक शास्त्र रहेका छन्। पछिल्ला वर्षहरूमा उनी उच्च चुम्बकीय क्षेत्रमा इलेक्ट्रोनको गतिविधिमा कार्यरत छन्। सन् 1958 सिकागो विश्वविद्यालयमा छोटो समय कार्य गरी उनी इलिनोइस नै फर्के। सन् 1962 उनी पेन्सिल्भानिया विश्वविद्यालयमा प्रोफेसर भए। 18 वर्षसम्म त्यहाँ कार्यरत भएपछि सन् 1980 उनी क्यालिफोर्निया विश्वविद्यालयमा कार्यरत रहे भाइ बहिनीहरू। सन् 1992 उनी फ्लोरिडा स्टेट विश्वविद्यालयमा प्राध्यापनरत छन्। उनी त्यहाँको उच्च चुम्बकत्व क्षेत्र राष्ट्रिय प्रयोगशालाका प्रमुख शोध वैज्ञानिक पनि भए। स्क्रिफरले म्युनिक, जेनेभा, इलिनोस, पेन्सिल्भेनिया लगायतका विश्वविद्यालयहरूबाट मानार्थ विद्यावारिधि समेत पाए। उनले जोन इरिक्सन पदक, राष्ट्रिय विज्ञान पदक, कमस्टक पदक लगायतका पदक र पुरस्कारहरू समेत पाए। उनी अमेरिकाली विज्ञान र कला एकेडेमी लगायतका संस्थाका सदस्य समेत भए भाइ बहिनीहरू। यो त भयो प्रेरणादायी प्रसंग अन्तर्गत जोन रबर्ट स्क्रिपरका बारेमा जानकारी। अब पालो भएको छ एउटा सुमधुर गीत सुनाउने।
जन्मदिन जन्मभूमि देशवासिका गर्छौ आज ध्यान तिम्रो हामी बालिका। जन्मदिन जन्मभूमि देशवासिका गर्छौ आज ध्यान तिम्रो हामी बालिका। भिन्न भिन्न दुःख सबै पार भइरहोस्, अन्धकार कहीँ नहोस् देश झल्कियोस्, अन्धकार कहीँ नहोस् देश झल्कियोस्। जन्मदिन जन्मभूमि देशवासिका गर्छौ आज ध्यान तिम्रो हामी बालिका। जन्मदिन जन्मभूमि देशवासिका गर्छौ आज ध्यान तिम्रो हामी बालिका। जन्मदिन जन्मभूमि देशवासिका गर्छौ आज ध्यान तिम्रो हामी बालिका।
सुमधुर गीत पछि अब पालो भएको छ कथा सुनाउने। यो कथा हामीसँग छ भाले बोल्यो शीर्षकमा। यसलाई लेख्नु भएको छ माधव सयपत्रीले र यसलाई हामीले कान्तिपुरको कोपिला साप्ताहिकबाट सावार लिएका छौं। गाउँको माझमा इन्द्रावती थान छ। थानलाई चारैतिर पल्खा लगाएर घेरिएको छ। सालका ठूला ठूला खम्बामा घण्टा झुन्ड्याइएका छन्। अग्ला अग्ला त्रिशूल गाडिएका छन्। मंगसिर महिनामा वर्षको एकपटक ठूलै मेला पनि लाग्छ भाइ बहिनीहरू। त्यो दिन त्यहाँ थुप्रै पशु पंक्षीहरूको बलि दिइन्छ। सुशान्त 5 कक्षामा पढ्छन्। उनको घर इन्द्रावती थानदेखि 1 किलोमिटर मात्र पर छ। सुशान्तकी बहिनीको नाम सुकृति हो। उनी 2 कक्षामा पढ्छिन्। पोहोर स्वीकृति बिरामी भइन्। स्वीकृतिको नाउँमा बाले इन्द्रावतीलाई भाकल गर्नुभयो। देवीथानमा भाले सुशान्तले लगेका थिए। उनी भाले बोकेर देवीथानमा जान मानेका थिएनन्। बा आमाले निकै कर गरेपछि बोकेर मन्दिर गएका थिए भाइ बहिनीहरू। पेरुङ्गोमा हालेको भालेको उनलाई माया लागेको थियो। देवीथान बाहिर कुखुरा, पाठी, हाँस कराइरहेका थिए। पुजारीलाई भाले जिम्मा लगाएर सुशान्त घर फर्केका थिए। बर्खामा एक दिन सुशान्तलाई पखाला लाग्यो। दिनभरिको पखालाले उनी भोलिपल्ट पनि स्कुल जान सकेनन्। सुशान्तले भने, बा भालेको भाकल नगर्नु है, स्वास्थ्य चौकी जाउँ, मलाई निको हुन्छ। सुशान्तले भनेको बाले मान्नुभयो। बा आमाले सुशान्तलाई स्वास्थ्य चौकी लैजानुभयो। स्वास्थ्य कर्मीले जाँचेर औषधि दिए। 2-3 पटक औषधि खाँदा पनि सुशान्तको पखाला रोकिएन भाइ बहिनीहरू। बा आमाले सुशान्तले थाहै नपाई इन्द्रावतीलाई भाले भाकल गर्नुभयो, औषधि पनि खुवाउनु भयो। पर्सिपल्ट सुशान्त साँडको पखाला रोकियो। यो वर्ष पनि इन्द्रावती थानमा जात्रा लाग्ने दिन आयो। सुशान्तलाई भाले बोकेर देवी थानमा जान मनै थिएन भाइ बहिनीहरू। सुशान्तले बालाई भने, बा म भाले बोकेर देवी थानमा जान्न, मलाई भालेको माया लाग्छ, तपाईँ नै लैजानुस् है। बाले गाली गर्दै भन्नुभयो, तिम्रो लागि भाकल गरेको भाले कसले बोकेर जान्छ, तिमीले नै लानुपर्छ, खुरुक्क लैजाउ नत्र तिमी फेरि बिरामी पर्छौ। सुशान्तले आफू नजाने अड्डी लिए। बाले फेरि भन्नुभयो, इन्द्रावतीलाई भाकल गरेपछि तिमीलाई पखाला ठिक भएको हो। इन्द्रावती देवी कति शक्तिशाली छिन्, रोग चटक्कै निको पार्छिन्। सुशान्तले भने, जेसुकै होस् म भाले बोकेर त जाँदै जान्न। सुशान्तले सोचे, एउटाको ज्यान मारेर अर्को मान्छेको रोग कसरी ठिक हुन्छ होला, देवी देवतालाई पशुको बलि दिने चलन कसले चलायो होला, यो चलन बन्द भए म कति खुसी हुन्थे। सुशान्तले बाले भनेको मान्दै मानेनन्, आमाले कर गर्दा पनि मानेनन्। भोलिपल्ट भाले देवी थानमा लैजानु थियो। भाले कसले देवी थानमा लैजाने भनेर टुङ्गो हुन सकेन। बा फन्कँदै कोठामा सुत्न जानुभयो। बाले राति अचम्मको सपना देख्नुभयो। उहाँ आफै भाले लिएर देवी थानतिर जाँदै हुनुहुन्थ्यो। लौ पेरुङ्गामा हालेको भाले बोल्न थाल्यो, मलाई देवी थानमा नलैजानुस् न, घर फर्काउनुहोस् न, मासु खान मन लागे घरमै काटेर मलाई खानुस्, देवीको नाममा मलाई नमार्नुहोस् न, अर्काको नाममा मर्नु पर्ने गरी मैले के पाप गरेको छु र। बालाई आश्चर्य लाग्यो। भाले भन्दै थियो, मेरो भाकल गरेर तपाईँको छोरो निको भएको होइन, औषधिले निको भएको हो, दुई तिन दिन पछि मात्र औषधिले राम्ररी काम गर्छ, अब मलाई उता नलैजानुहोस् न, देवताले जीव जनावरको रगत कहिले पनि खाँदैनन्, रगत खाने देवता हुँदै हुँदैनन्, यो कुरा बुझ्नुहोस् न, मलाई घर फर्काउनुहोस् न। बा एक्कासी निन्द्राबाट तर्सेर बिउजनु भयो अनि भन्न थाल्नुभयो, लौ कस्तो अचम्म, सपनामा त भाले मसँग बोल्यो, भालेले मलाई बलि नदिनु, भाकल गरेर पखाला निको भएको होइन, देवताले रगत खाँदैनन् भन्यो, अब के गर्ने होला। सुशान्तले भने, बा भालेले एकदमै ठिक कुरा भनेछ, देवताले रगतै खाँदैनन्, अब देवीलाई भालेको बलि नदिनु है। त्यो दिन स्कुल जाँदा मैले खोलाको पानी खाएको थिएँ, त्यसले मलाई पखाला लागेको हो, म अब फोहोर पानी र खानेकुरा खान्न, मलाई पखाला पनि लाग्दैन। बाको चित्त बुझ्यो। उहाँले भन्नुभयो, अहिलेलाई भाले पूजा नगरौं, भालेलाई डोको भित्रै चारो हालिदिनु है, बाहिर छाड्यो भने स्यालले लान सक्छ, भालेलाई देवी थानमा लानु परेन। सुशान्त औधी खुसी भए। स्वीकृति बा आमा र दाजुका कुरा सुनेर बसेकी थिइन्। उनी पनि खुसी भइन्। उज्यालो हुन लागिसकेको थियो। डोकाले छोपेको भाले खुसीले कराए झैं बास्यो, कुखुरी का। यो त भयो माधव सयपत्रीले लेख्नु भएको भाले बोल्यो शीर्षकको कथा। कस्तो लाग्यो त तिमीहरूलाई यो कथा? मान्छेले विभिन्न भाकल गरेको छौं भन्दै देवी देवताहरूलाई पशु अनि पंक्षीहरूको जुन बलि दिइन्छ नि, हो यो बलि प्रथाको सबैले विरोध त गर्नुपर्ने हो, तर पुरानै परम्परादेखि चलिआएको हो, यो छोड्नुहुन्न भनेर बुढापाकाले भन्नुहुन्छ। बिस्तारै बिस्तारै यो प्रथा कम हुँदै पनि जान्छ होला, हो कि होइन भन त। आजलाई बालबाटिका यति नै। अर्को साता फेरि पनि अन्य विषयहरूसँगै उपस्थित हुने नै छौं। तबसम्मका लागि कार्यक्रमबाट प्राविधिक दिदी देवकी भण्डारी सँगै म रिता तिमल सिन्हा बिदा हुन्छु। नमस्ते। जय नेपाल।